नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 नतिजा अन्तिम चरणमा पुगेको छ। प्रत्यक्ष तर्फको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक तर्फको अन्तिम नतिजा र प्राप्त मतका आधारमा दलहरूले पाउने सीट संख्या भने घोषणा हुन बाँकी रहेको छ। यसपटकको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत मात्र होइन दुई तिहाई नजिकको बहुमत पाएको छ। सीट संख्या विभाजन भइसकेपछि दुई तिहाई वा दुई तिहाई भन्दा केही माथि जान सक्ने आकलन समेत गरिएको छ। नेपालको राजनीतिक इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि विगतमा बहुमत पाएका दलले प्राप्त मतलाई सम्हालेर जनताको अपेक्षा अनुसार काम गर्न सकेका रेकर्डहरू भेटिएका छैनन्। 2046 सालपछि कुनै पनि सरकारले आफ्नो पाँच वर्षीय कार्यकाल पूरा गर्न नसक्नुले यो विषयलाई पुष्टि गरेको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले एउटै दलले दुई तिहाईको हाराहारीमा मत प्राप्त गरेपछि अब भने राजनीतिक स्थायित्वको अपेक्षा गरिएको छ। यसपटक संविधानको धारा 76(1) अनुसार सिधै सरकार बन्ने अवस्था पनि रहेको छ। सरकार निर्माणकै लागि अन्य दलसँग सहकार्य गर्नुपर्ने अवस्था पनि रहेको छैन। अब बन्ने सरकार संसदीय गणितका आधारमा पनि हालसम्मकै शक्तिशाली हुनेछ। यसपटकको निर्वाचनले संविधानका कारण एउटै दलले बहुमत ल्याउन सक्दैन भन्ने भाष्यलाई पनि चिरेको छ। संविधान संशोधनको चर्चा विगतदेखि नै चले पनि अब आंशिक संशोधन गरे मात्र हुने विषय पनि अहिले चर्चामा रहेका छन्। आजको अन्तरसंवादमा हामी सरकार गठनको अबको प्रक्रिया, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर संविधान बारेका जानकार संविधानविद हर्क रावलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद, नमस्कार।
प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तिम चरणमा पुगेको छ, प्रत्यक्ष तर्फको त सार्वजनिक भइसकेको नै छ, अब समानुपातिक तर्फको नतिजा अन्तिम चरणमा पुग्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी एउटै दलले लगभग दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको अवस्था छ। संविधानको धारा 76(1) अनुसार एउटै दलले प्रष्ट बहुमत ल्याएपछि अब सरकार गठनको अगाडिको बाटो के हुन्छ, प्रक्रिया के हुन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
धन्यवाद। सरकार गठनको सम्बन्धमा चाहिँ अब तपाईँले भने जस्तै संविधानको प्रबन्धहरू छन् होइन। हाम्रो संविधानको धारा 76(1), (2), (3), (5) इत्यादिमा कसरी सरकार बनाउने भन्ने व्यवस्था छ। सबभन्दा पहिला 76(1) तपाईँ लागि भने जस्तै 76(1) चाहिँ बहुमतको सरकार बन्छ, 2 चाहिँ 2 वा 2 भन्दा बढी संयुक्त दलहरूको सरकार बन्छ, त्यसपछि त्यो पनि भएन भने 3 राष्ट्रपतिजीले सब लार्जेस्ट पार्टीको सरकार गठन गर्ने, त्यसमाथि त्यति पनि भएन भने अन्तिममा गएर फेरि तपाईँको बहुमत प्राप्त गर्न सक्ने व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्ने, यी विभिन्न प्रावधानहरू छन्। हिजोका दिनमा ती प्रावधानहरू पनि हामीले अनुभव गरिसकेका छौँ। अब अहिले चाहिँ अहिले सरकार कसरी गठन हुन्छ भन्ने सम्बन्धमा चाहिँ संविधानको प्रबन्धहरू चाहिँ के छ भन्दाखेरि संविधानको धारा 76 र संविधानको धारा 93 एउटा शब्दावली छ। त्यो शब्दावलीले के भन्छ भने यो प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि यो घोषणा भएको 30 दिनभित्र प्रतिनिधि सभाको बैठकको राष्ट्रपतिले आह्वान गर्नुपर्छ भन्ने एउटा व्यवस्था छ। त्यस कारणले 30 दिनको हाराहारीमा प्रतिनिधि सभाको बैठक पनि बस्छ र 30 दिनको अर्को 76(3) चाहिँ के भन्छ भन्दाखेरि 76(2) अनुसार पनि संयुक्त सरकार बन्न सकेन भने 1 महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको 1 महिना 30 दिन भन्ने शब्द छ। त्यसमा 30 दिनभित्र छैन सकेन भने राष्ट्रपतिले अर्को व्यवस्था गर्ने अथवा राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्त गर्ने भन्ने व्यवस्था भएको कारणले 30 दिनभित्र हाम्रो सरकार बन्नुपर्ने भन्ने संवैधानिक प्रबन्ध देखिन्छ। त्यसो भएकोले अब त्योभन्दा अगाडि अर्को व्यवस्था के छ भन्दाखेरि अब यो दुइटै समानुपातिकको मत अब केही दिन सकिन्छ। समानुपातिकको मत काउन्ट सकिएपछि चाहिँ निर्वाचन आयोगले दलहरूलाई उनीहरूको क्लस्टर अनुसारको हिजो जुन लिस्ट बुझाएको छ नि त्यो लिस्टमा चाहिँ हेरफेर गर्नुपर्ने अथवा त्यो नमिलेको कुरा मिलाउनु भनेर 3 दिनको समय दिन्छ। 3 दिनको समयमा अब यो बडा कम्प्लेक्स छ क्या, यो पद्धति अलि जटिल भएको हुनाले अझै हामीले त्यसमा राजनीतिक दलहरूले कतिपय अवस्थामा च्याट्टो मिलाएर दिन नसकेको हुनसक्छ भनौँ। महिलाको, जनजातिको, मधेसी, मुस्लिम, पिछडेको क्षेत्र, त्यसमाथि पनि 1/3 कम्तीमा महिला हुनैपर्ने होइन, यो सबै क्लस्टर मिलाउँदाखेरि कहिलेकाहीँ नमिल्न सक्ने अवस्था हुनाले मिलाउनलाई 3 दिनको समय दिनुपर्छ र 3 दिनभित्र दलहरूले त्यो सूची पठाउनुपर्छ। त्यसपछि फेरि निर्वाचन आयोगले त्यसमा हेर्छ, मिलेन भने फेरि मिलाउनलाई फेरि अर्को दुई दिनको समय दिनुपर्छ भनेर यो करिब करिब 7-8 दिन भनौँ न यसमा लाग्छ। त्यो लागिसकेपछि त्यसपछि निर्वाचन आयोगले घोषणा गर्छ, प्रमाणपत्र दिन्छ, प्रमाणपत्र दिइसकेपछि यसको नतिजाको रिपोर्ट राष्ट्रपति कहाँ पुर्याउँछ, राष्ट्रपति कार्यालयमा पेश हुन्छ, अनि राष्ट्रपतिले त्यो ग्रहण गरिसकेपछि अनि यसको समय अवधि सुरु हुन्छ। त्यसको एक महिनाभित्र यो सबै प्रक्रिया गरेर नयाँ सरकारको गठन गर्नुपर्छ। अब एकै महिना त नलाग्ला, मलाई लाग्छ चैतको दोस्रो हप्तासम्ममा हामी 76-1 अनुसारको अथवा बहुमतको एउटै पार्टीले यो 2072 सालमा जारी भएको संविधानपछि पहिलोचोटि एउटै पार्टीको पूर्ण बहुमतको सरकार, 76 संविधानको धारा 76-1 अनुसारको सरकार करिब करिब 15-16 दिनमा अब गठन हुन्छ होला।
संविधानको धारा 76-1 अनुसारको सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने केही विषयहरू अहिले चर्चामा रहेका छन्। खास गरी संविधानको धारा 76-2 अनुसारको, त्यसै गरी 3 अनुसारको र 5 अनुसारको सरकारले विश्वासको मत लिनुपर्ने त प्रष्ट प्रावधान रहेको छ। यदि प्रतिनिधि सभामा कुनै एक दलको प्रष्ट बहुमत छ या द्वितीय मत छ भने त्यसरी निर्वाचित भएको प्रतिनिधि सभाबाट निर्वाचित भएको प्रधानमन्त्रीले 76-1 अनुसार विश्वासको मत लिनुपर्ने अवस्था रहन्छ कि रहँदैन, यो अहिले पछिल्लो समय चर्चामा रहेको छ। मैले यो जिज्ञासा यहाँलाई सोध्न चाहे।
हजुर, कतिपय कुराहरू चाहिँ संविधानको धाराहरूमा प्रष्ट लेखिएको हुँदैन होइन, तर यो अब संविधानको धारा 74 चाहिँ हाम्रो शासन व्यवस्था चाहिँ तपाईँको के भन्दाखेरि गणतन्त्रात्मक संसदीय शासन प्रणाली भएको हुनाले संसदीय शासन प्रणालीको संसारभरिको पद्धति के हो भने बहुमत प्राप्त जुन दल छ अथवा त्यो बहुमत प्राप्त कहाँबाट देखिन्छ भन्दाखेरि राज्यको संवैधानिक अङ्ग हो नि त निर्वाचन आयोग होइन, संविधानले स्थापना गरेको निर्वाचन आयोग राज्यको अङ्ग हो, त्यसले घोषणा गर्दछ फलानु दलले बहुमत प्राप्त गर्यो भने त्यो कुरो चाहिँ नेपालको फर्स्ट नागरिक अथवा सर्वोच्च पदाधिकारी राष्ट्रपतिज्यू कहाँ जान्छ र राष्ट्रपतिज्यू कहाँ पनि त्यसको जानकारी रहन्छ। त्यसो भएको कारणले गर्दाखेरि यो संविधानको अथवा संसदीय शासन प्रणालीको कुनै पनि संविधान भएको देशमा चाहिँ प्रष्ट बहुमत प्राप्त दलको प्रधानमन्त्रीले चाहिँ बहुमत के अरे तपाईँले भने जस्तो संसदमा बहुमत प्रमाणित गरिरहनु पर्दैन, विश्वासको मत लिनु पर्दैन। दुई वा दुईभन्दा बढी छन् भने चाहिँ त्यो हो कि होइन भन्ने लागि चाहिँ लिनुपर्छ। एउटै दलले संविधानको धारा 76-1 अनुसारको सरकार बन्ने अवस्थामा चाहिँ सरकार प्रधानमन्त्रीले शपथ लिइसकेपछि चाहिँ आफ्नो बहुमत सिद्ध गरिरहनु आवश्यक हुँदैन।
संसदीय दलबाट निर्वाचित भइसकेपछि सिधै प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्न पर्ने अवस्था हुन्छ कि हुँदैन, यस विषयमा के छ कानूनी व्यवस्था? अब यहाँले भन्नुभयो कि अब सबै क्लस्टरहरू मिलाएर समूहहरू मिलाएर सबै राजनीतिक दलहरूले प्रतिनिधि सभामा समानुपातिकतर्फ र प्रत्यक्षतर्फ प्राप्त गरेको सीट संख्याका आधारमा प्रतिनिधित्व प्राप्त गरिसकेपछि त्यही संसदीय दलले चुनेको कुनै एक राजनीतिक दलको संसदीय दलको नेतालाई 76-1 अनुसार राष्ट्रपतिले सिधै प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न मिल्छ होला नि, के छ व्यवस्था?
हजुर, अब यो हाम्रो देशको देशमा पनि दुईटा हामीले अनुभव गर्यौं होइन, 74 एउटा अनुभव गर्यौं र तपाईँको 79 अर्को अनुभव गर्यौं। 74 अनुभव चाहिँ सही थिएन, 79 अनुभव चाहिँ सही थियो। त्यो भनेको के भन्दाखेरि 74 केपी ओलीले सोझै संसद दलको नेता संसदको बैठक आह्वान गर्नुभन्दा पहिल्यै संसद दलको नेता बैठकले घोषणा गर्नुभन्दा पहिल्यै उहाँले राष्ट्रपतिबाट शपथ लिनुभएको थियो। 79 चाहिँ हामीले पहिला संसदको बैठक आह्वान गर्यौँ, त्यहाँ संसद सदस्यको शपथ ग्रहण गरिसकेपछि त्यसपछि संसद दलको नेता चयन भइसकेपछि बल्ल यता लिएको हो। त्यस कारणले संविधानको उचित प्रबन्ध चाहिँ के हो भने पहिला संसदको बैठक आह्वान गर्ने ज्येष्ठ सदस्यले, अब को ज्येष्ठ सदस्य भन्ने कुरो चाहिँ यो अब तपाईँको समानुपातिक र प्रत्यक्षको निर्वाचनको अन्तिम परिणाम घोषणा भइसकेपछि त्यसको उमेरको रेकर्ड चाहिँ निर्वाचन आयोगमा त्यो देखिन्छ नागरिकता अनुसार। निर्वाचन आयोगले चाहिँ यो संसदमा चाहिँ 275 ज्येष्ठ सदस्य को हो भनेर निर्वाचन आयोगले देखाइदिन्छ, अनि त्यो ज्येष्ठ सदस्यको अध्यक्षतामा संसदको बैठक आह्वान गर्नुपर्छ राष्ट्रपतिले, अनि तीन राष्ट्रपति संसदको आह्वान बैठक आह्वान गरेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा संसद बैठक बस्छ, अनि त्यहाँ सबै संसदका सदस्यहरूले शपथ लिनुपर्छ। शपथ लिइसकेपछि संसदीय दलको नेता चयन हुन्छ, राष्ट्रपतिले बहुमत प्राप्त गरेको हुनाले राष्ट्रपतिले आफ्नो संसदीय दलबाट संसदीय दलको नेता चयन गर्नुपर्छ। त्यो संसदीय दलको नेता चयन भएको कुरो चाहिँ राष्ट्रपति कार्यालयमा पुगेपछि राष्ट्रपतिले चाहिँ त्यो संसदीय दलको नेतालाई चाहिँ प्रधानमन्त्रीलाई नियुक्त गर्नुपर्छ। संविधानको उचित प्रबन्ध यही हो।
पछिल्लो समय संविधान संशोधनको विषय चर्चामा रहेको थियो। यसअघि जुन सरकार थियो, नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार थियो, त्यसले एउटा सहमति गर्दै संविधानमा आवश्यक संशोधन गर्ने विषयलाई उठान गरेको थियो। तथापि राजनीतिक वातावरण परिवर्तन भएसँगै मुलुक फेरि निर्वाचनमा होमियो र निर्वाचनमा होमिसकेपछि अहिले त्यसको अन्तिम मत परिणाम आउँदै गर्दा यसपटक के देखियो भने विगतमा जसरी राजनीतिक दलहरूले अस्थिरताको कारण संविधानले गरेको व्यवस्थालाई देखाउने गरेका थिए, संविधानको व्यवस्थाले नै कुनै एउटा दलले बहुमत वा दुई तिहाई बहुमत ल्याउन नसक्ने हुँदाखेरि अब यसलाई समस्याका रूपमा हेरिएको थियो। तर पछिल्लो निर्वाचन यो निर्वाचनले जसरी एउटै पार्टीले दुई तिहाई बहुमतको स्थिति प्राप्त गरेको स्थिति पनि रहेको छ, यस हिसाबले जुन विगतमा भाष्य बनाइ थियो त्यो धारणा त अहिले भत्किएको जस्तो देखियो। अब संविधान संशोधनको जुन विगतको चर्चालाई अहिले हामीले कसरी हेर्न सक्छौ, कि संविधान नै अस्थिरताको एउटा बाधकका रूपमा अस्थिरताको रूपमा रहेको थियो कि अथवा राजनीतिक दल, हाम्रो राजनीतिक संस्कार, सोच र प्रणालीमा त्यो समस्या रहेको थियो, के पाउनु भयो यहाँले?
अब हामीले चाहिँ तपाईँले भने जस्तै नेपालीहरूले हिजो चाहिँ 72 सालमा बनेको संविधानमा जुन निर्वाचन प्रणाली अवलम्बन गरेको थियो त्यो निर्वाचन प्रणाली गर्दाखेरि कुनै दलले स्पष्ट बहुमत ल्याउन सक्दैन र त्यो नभएको कारणले अस्थिरता रहिरहन्छ भनेर एउटा भाष्य हामीले बनाएको हो। त्यो भाष्य पनि हामीले किन बनायौँ भने हामीले त्यतिखेरको भोगाईको आधारमा त्यो भाष्य बनेको नि त होइन, त्यतिखेरका काङ्ग्रेस, एमाले, माओवादी लगायतका दलहरूले नसकेपछि हामीले त्यस्तो देख्यौँ। तर अहिले राष्ट्रपतिको उदयले चाहिँ त्यो भाष्यलाई चाहिँ गलत साबित गरिदियो। यसले के भन्यो भने होइन, यदि तपाईँ क्रेस्मेटिक अथवा जनताले विश्वास गर्ने नेतृत्व देखाउन सक्नुहुन्छ, जनताले विश्वास गर्ने पार्टी गठन गर्न सक्नुहुन्छ र त्यो पार्टीका उम्मेद्वारहरू, जनताले आशा गर्ने उम्मेद्वारहरू जनतालाई दिन सक्नुहुन्छ भने जनताले पूर्ण बहुमत मात्रै होइन द्वितीय बहुमत दिन सक्छन्। यही संविधान अन्तर्गत, यही संविधानको प्रबन्ध अन्तर्गत पनि त्यो बहुमत आउन सक्छ भनेर चाहिँ अहिले जनताले देखाइदिए। त्यो देखाइदिइसकेको कारणले गर्दाखेरि हिजोको त्यो कुरा चाहिँ अब गलत साबित भयो हामीले, किन त्यो तथ्यले देखायो नि त होइन। त्यसो भएको कारणले स्थिरता त देशमा चाहिन्छ, अनिवार्य हो, तर स्थिरता संविधानका कारणले हुन नसकेको रहेछ कि राजनीतिक पार्टीको नेतृत्वको कारणले हुन नसकेको रहेछ भन्ने नयाँ प्रश्न चाहिँ अब उत्पन्न भयो। अब देखियो के भने संविधानका कारणले अस्थिरता उत्पन्न भएको होइन रहेछ, हिजोका राजनीतिक पार्टी र तिनका नेताहरूको क्षमताको अभावका कारणले तिनीहरूले जनताको मनोभावना बुझ्न नसकेको र जनइच्छा आफूतिर आकर्षित गर्न नसकेका कारणले गर्दाखेरि बहुमत ल्याउन नसकेको रहेछ। अहिले राष्ट्रपतिका नेताहरूले त्यो गर्न सकेका कारणले बहुमत गर्न ल्याउन सके भन्ने कुरो चाहिँ देखियो। त्यसो भए अब संविधान संशोधनको कुरो चाहिँ हिजो पनि उठेको थियो, मलाई लाग्छ संविधान संशोधनको कुरा चाहिँ राष्ट्रपतिले पनि भनेको छ, सबै राजनीतिक दलले भनेका छन्। कहाँ कहाँ कसरी संविधान संशोधन गर्ने भन्ने कुरो चाहिँ एजेन्डा क्लियर छैन। हामी नेपाल बार एसोसिएसनले पनि गत वर्षको हाम्रो राष्ट्रिय सम्मेलनबाट संविधानको संशोधन गर्नुपर्छ भनेर हामीले पनि केही बुँदाहरू दिएका छौँ। तर अब संविधान संशोधन गर्ने कुरा चाहिँ निर्वाचन प्रणाली चाहिँ संशोधन गर्नुपर्छ कि पर्दैन भन्ने कुरा चाहिँ नगरे नि हुँदो रहेछ भन्ने चाहिँ तपाईँले अघि भने जस्तै यो निर्वाचनले चाहिँ त्यो कुरा देखायो होइन। अरू कुराहरूमा चाहिँ कतिपय कुराहरू चाहिँ यो संविधानमा व्यवस्था चाहिँ कतिपय कुराहरू अप्ठ्यारा पनि छन्। जस्तो म एउटा तपाईँलाई एउटा कुरा बताऊँ, हामीले नेपाल बार एसोसिएसनले भनेको कि जो संवैधानिक परिषद छ त्यो संवैधानिक परिषदमा चाहिँ प्रधान न्यायाधीश पनि बस्ने व्यवस्था छ होइन, अनि प्रधान संवैधानिक परिषदमा प्रधान न्यायाधीश बसेर विभिन्न राजनीतिक के अरे विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति हुन्छन्, त्यो नियुक्ति चाहिँ सरकारले बेठी गर्यो भनेर मुद्दा पर्छन्, सर्वोच्च अदालतमा रिट पर्छन्, त्यो रिट चाहिँ संवैधानिक बेन्चले हेर्छ, संवैधानिक बेन्चको अध्यक्षता प्रधान न्यायाधीशले गर्नुहुन्छ। संवैधानिक परिषदमा प्रधान न्यायाधीश आफै सदस्य भएर बसेर गरेको नियुक्तिका विरुद्धको रिटको सुनवाई चाहिँ फेरि सर्वोच्च अदालतको संवैधानिक बेन्चमा प्रधान न्यायाधीशले आफैले गर्दाखेरि यो बडा अप्ठ्यारो परिस्थिति भएको छ। त्यस कारणले यसको पनि निकासको लागि प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस भन्दा अरू नियुक्तिमा चाहिँ प्रधान न्यायाधीशलाई चाहिँ संवैधानिक परिषदको सदस्यता नराख्ने गरी संविधानको संशोधन गर्नुपर्छ भन्ने खालका पनि हामीले केही कुरा दिएका छौँ होइन। जस्तो अर्को एउटा म तपाईँलाई अर्को एउटा बताउँछु, नेपालको संविधानमा संसदको गठन सम्बन्धमा पहिलाको संविधान 47 सालको संविधानमा संसद भन्नाले श्रीपाद, प्रतिनिधि सभा, राष्ट्रिय सभा भनेका थियौँ। अहिले राष्ट्राध्यक्षलाई हामीले संसदमा राखेका छैनौँ, राष्ट्राध्यक्ष बिनाको संसद गठन हुँदैन हेर्नुहोस्, किनभने राष्ट्राध्यक्षको सही नभइकन राष्ट्रपति कार्यालयको छाप नलागिकन हिजो राजाको लालबोर नलागिकन कानुन बन्दैन नि, कानुन बनाउने कुरो प्रतिनिधि सभाको अथवा संसदको अधिकार हो। त्यस कारण संसद राष्ट्रपति समितिको संसद हुनुपर्छ, त्यो हामीले लेख्न छुटाएको छौँ। यस्ता कतिपय कुराहरू छन् त्यसका लागि संविधानको संशोधनको आवश्यक छ। त्यसका साथसाथै अर्को एउटा कुरो के छ भने संसारभरिको प्रणाली हो, हामीले पनि संविधानमा लेखेका छौँ, एक दशकपछि हामी रिभ्यू गर्छौँ होइन, 2072 सालमा हामीले असोजमा
यस विषयमा म पुनः आउनेछु। हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले सरकार गठन, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर संविधान बारेका जानकार संविधानविद हर्क रावलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई अगाडि बढ़ाऊ। यहाँले संविधानमा संशोधन गर्नुपर्ने केही मूलभूत विषयहरूलाई उठान गर्नुभएको थियो, संशोधनका मुख्य विषयलाई भनौं। अब मैले यहाँलाई एउटा जिज्ञासा के राख्न चाहे भने, जस्तो पछिल्लो समय सबै राजनीतिक दलहरू राष्ट्रिय रूपमा स्थापित दलहरूले आफ्नो घोषणा पत्रमा संविधान संशोधनको विषयलाई उठान गरेको विषयलाई यहाँले पनि औल्याउनु भएको छ, खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतले हाम्रो जुन अहिलेको मिश्रित निर्वाचन प्रणाली छ यसलाई पूर्ण समानुपातिक बनाउने कि अथवा सबै प्रत्यक्ष बनाउने कि भन्ने लगायतका अस्पष्ट धारणाहरू बाहिर ल्याएको पनि देखिन्छ कतिपय विश्लेषणको हिसाबले। अब अहिलेको निर्वाचनलाई हेर्ने हो भने त प्रत्यक्ष निर्वाचन प्रणाली र समावेशिताका लागि समानुपातिक मिश्रित प्रणाली ठिकै नै रहेछ भन्ने सम्मको एउटा निष्कर्ष निकाल्न सकिने अवस्था रह्यो कि रहेन, जुन हामीले निर्वाचन प्रणालीमाथि समीक्षा गर्दै गर्दाखेरि संविधान संशोधन गरेर नै यो मिश्रित निर्वाचन प्रणालीबारे सोच्नुपर्ने अवस्था आएको छ भनिरहँदा, अहिलेको निर्वाचनले त यसलाई सुन्दर रूपमा संविधानले गरेको जुन व्यवस्थालाई व्यवस्था छ त्यसलाई प्रमाणित गरेको अवस्था रह्यो कि रहेन?
ठ्याक्कै 100% नै प्रमाणित गर्यो भन्न चाहिँ मिल्दैन भनेर मेरो तर्क राख्छु। त्यो किन भन्छु भन्दाखेरि, यो निर्वाचन प्रणालीभित्र दुईटा कुरा थियो कि, एउटा चाहिँ के भन्दाखेरि 110 समानुपातिक प्रणाली ल्याउँदाखेरि देशभरिको समानुपातिक मतको आधारमा कसै पार्टीले पनि ठूलो मत ल्याउन सक्दैन भन्ने तर्क थियो। त्यो तर्क चाहिँ तपाईँले भने जस्तो 100% खण्डित गर्यो। त्यसमा त्यो समानुपातिक प्रणालीमा परिवर्तन गर्नुपर्छ भन्ने अर्को तर्क के थियो भने, जुन समानुपातिक सांसदहरूको नियुक्त हुन्छ त्यो त दलले गर्छ, दलभित्र दलको नेताको हालिमुहारी चल्छ, त्यो दलको नेताले फेयर गर्थेन, निज खल्तीबाट नामहरू लैजान्थे, नाता गोता आफन्तहरूलाई समानुपातिक सिफारिस गर्थे कि। यदि हिज काङ्ग्रेस एमाले जस्ता ठूला दलहरूले जुन गल्ती गरेका थिए, राष्ट्रपाले त्यो गल्ती गरेन भने चाहिँ त्यो खण्डित होला। राष्ट्रपाले पनि त्यसै गरिकन नेपोटिजम र फेभरेटिजमको आधारमा मान्छेहरू छान्ने गर्यो भने त फेरि त्यो पद्धतिमाथि प्रश्न उठ्ने ठाउँ हुन्छ। यसको लागि चाहिँ अहिले भनिहाल्ने अवस्था छैन। यदि अब नयाँ सरकारको मेन्डेट पाएको दलले चाहिँ हिजका दलको जस्तो गल्ती गरेन र पारदर्शी रूपले मान्छेहरूको छनौट गर्यो भने चाहिँ फेरि त्यो पद्धतिलाई परिवर्तन गर्नुपर्छ, संविधान संशोधन गर्नुपर्छ भन्ने आवश्यकता रहँदैन। तर त्यहाँ पनि फेरि तपाईँको अविश्वासका स्वरहरू उठे, विरोधका स्वरहरू उठे, अन्यायपूर्ण वितरण भयो भने चाहिँ फेरि त्यसमाथि प्रश्न उठ्ने ठाउँ चाहिँ रहन्छ।
यहाँले अघि संविधान संशोधनका केही विषयहरू उठान गर्नुभएको थियो, जहाँ प्रधान न्यायाधीश संवैधानिक परिषदमा बस्ने कि नबस्ने भन्ने कुरा यसअघि नेपाल बार एसोसिएशनले पनि आफ्नो धारणा व्यक्त गरेको कुरालाई यहाँले उठान गर्नुभएको थियो। यसका अलावा संविधानले नै संविधानको भाग 27 रहेका जति पनि अन्य आयोगहरू छन् 10 वर्षमा पुनरावलोकन गर्ने परिकल्पना पनि गरेको थियो र 10 वर्ष पनि भइसकेको छ। त्यसै गरी अन्य विषयहरू विगतमा संविधान संशोधन गर्दा उपयुक्त हुन्छ भनेर सतहमा आएका थिए। ती भनेको अब जिल्ला समन्वय समितिको औचित्यमाथि प्रश्न उठेका विषयहरू पनि रहेका छन्। त्यसै गरी अब निर्वाचन प्रणालीको विषयमा त हामीले समीक्षा गरि नै सकेका छौं। यी बाहेक अन्य के विषयहरू संविधानमा अलि कार्यान्वयन गर्दै गर्दाखेरि असहज रूपमा देखा परेका छन् जस्तो लाग्छ? संविधान संशोधनका विषयहरू के हुन सक्छन्, अति नै बताइदिनुहोस् न।
अब त्यसको अतिरिक्त अर्को एउटा धेरै जल्दो बल्दो कुरो चाहिँ तपाईँको के भन्दाखेरि, यो के अरे प्रदेशमा निर्वाचन प्रणाली चाहिँ जुनमा चाहिँ अब त्यो समानुपातिकलाई चाहिँ त्यो प्रत्यक्षभित्रै तपाईँको क्लस्टर वाइज गर्नुपर्छ, त्यहाँ पनि एउटा समस्या आएको छ होइन। त्यसका साथसाथै सरकार गठनका सम्बन्धमा, केन्द्रको सरकार गठनमा पनि हामीले धारा 76 जुन प्रबन्ध छ त्यसमा प्रष्ट अलिकति त्यसलाई प्रष्टीकरण गर्नु जरुरी देखियो। त्यसका बीचमा मुद्दाहरू पऱ्यो हेर्नुहोस् होइन, कोशी प्रदेशका गठन सरकार गठन सम्बन्धी मुद्दा परे, सुदूरपश्चिमाञ्चल सम्बन्धमा परे, गण्डकी प्रदेशमा पनि दुईटा मुद्दाहरू परे। त्यहाँ पनि तपाईँको के भन्दाखेरि प्रदेशको सरकारको गठनका सम्बन्धमा पनि संविधानको प्रबन्ध हामीले अलिक प्रष्ट रूपले गर्न सकेनौँ कि भन्ने कुरा त्यहाँ भएको छ होइन। अनि त्यसका अतिरिक्त सर्वोच्च अदालतले बहस गर्नु के अरे परिभाषा गर्नु परेको छ कतिपय खण्डमा के अरे 76 को 5 गइसकेपछि फेरि 7 जाने प्रक्रियामा फेरि माथि 2 फर्किन्छ कि फर्किँदैन भन्ने कुरामा त्यो भनेको मतलब के भन्दाखेरि जस्तो पूर्ण बहुमतको सरकार बन्यो त्यस बनेन भने दुईटा पार्टी बनेर संयुक्त सरकार बन्यो त्यसपछि तपाईँको के भन्दाखेरि लार्जेस्ट पार्टीको संसद दलको नेता सरकार बन्यो त्यसपछि राष्ट्रपतिले छान्नुभयो त्यो पनि बन्यो तर यो सबै एक वर्षभित्र सकियो फर इक्जाम्पल भनेपछि बाँकी 4 को लागि चुनिएको प्रतिनिधि सभा चाहिँ फेरि के तुरन्त निर्वाचन गर्ने अथवा फेरि फर्केर 76 आउने कि नआउने यी यी अस्पष्टता छन् जसका कारणले सरकार निर्माणमा त्यो प्रदेशमा पनि यो समस्या छ केन्द्रमा पनि यो समस्या छ यसको बारेमा पनि तपाईँको के भन्दाखेरि छलफल हुनुपर्छ र यसलाई संशोधन गर्न आवश्यक हुन्छ। अर्को एउटा हामीले देखेको कुरो चाहिँ के भन्दाखेरि सर्वोच्च अदालतमा अहिले मुद्दाको संख्या बढी भयो र समयमा मान्छेले न्याय पाएन भन्ने ठुलो देशभरि चर्चा चलेको छ होइन। अहिले सर्वोच्च अदालतको न्यायाधीशको संख्या चाहिँ जुन 21 हामीले राखेका छौँ यसलाई बढाउन आवश्यक देखिन्छ भनेर पनि नेपाल बार एसोसिएसनले पनि सुझाव दिएको छ। किन भन्दाखेरि मान्छेले न्याय समयमा पाएन भनेको हुनाले गर्दाखेरि अर्को एउटा कुरो चाहिँ जुन संवैधानिक इजलास सम्बन्धी व्यवस्था छ त्यसमा पनि केही परिवर्तन गर्नुपर्छ भनेर हामीले भनेका छौँ। त्यसका अतिरिक्त तपाईँको के भन्दाखेरि अघि मैले भने अब संसदको संख्याको पनि पुनर्सीमाङ्कन र त्यो संख्याको पनि पुनर्मूल्याङ्कन गर्नुपर्छ 275 ठिक छ अथवा त्यसलाई घटाउनुपर्छ कि बढाउनुपर्छ भन्ने कुरो पनि एकचोटि हेर्नुपर्छ किनभने 10 जनसङ्ख्या बढ्यो होला त्यसलाई 275 अलिक बढाउनुपर्छ कि त्यो पनि हेर्नुपर्ने हुनसक्छ। अब त्यसैभित्र तपाईँको अर्को सम्बन्धमा बेस्ट चाहिँ हामीले दिएको सुझाव चाहिँ बेस्ट के भन्दाखेरि यो 110 छुट्टै गरिरहने आवश्यक छैन भने जस्तो तपाईँको बहुत सुन्दर प्रणाली के हुन्छ भन्दाखेरि प्रत्यक्षभित्र पूर्ण समानुपातिक हुन्छ क्या। जस्तो मान्नुहोस् काठमाडौँ क्षेत्र नम्बर 1 वर्षको लागि महिलाको लागि छुट्याउने त्यो हरेक पार्टीले त्यहाँ महिला मात्र निर्वाचन प्रतिनिधि दिन्छ। 2 क्षेत्र फर इक्जाम्पल दलितको लागि गरौँ अर्को कुनै गरौँ अर्को वर्ष त्यो दलितको लागि छुट्याएको अथवा महिलाको छुट्याएको त्यो ओपन हुन्छ त्यो दलित र महिलाको लागि अर्को निर्वाचन क्षेत्रमा जान्छ। यसकारणले त्यो प्रत्यक्षभित्रै सम्पूर्ण रूपले पूर्ण समानुपातिक हुन्छ। त्यो हुँदाखेरि चाहिँ नेताहरूले आफ्ना नाता गोतालाई खल्तीबाट निर्वाचन के अरे दिए भन्ने कुरोको जनतामा रोष रहँदैन। नेताहरूले पनि तपाईँको के भन्दाखेरि नातावाद र कृपावाद गर्ने ठाउँ रहँदैन त्यसले गर्दाखेरि डेमोक्रेसी फेयर हुन्छ। यी तमाम कुराहरू छन्। त्यसका साथसाथै तपाईँको अब अहिलेको एकदम जल्दो बल्दो समस्या चाहिँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भनेर जेएनजीको आन्दोलन थियो मुभमेन्टको माग त्यो थियो होइन। अब यस विषयमा पनि तपाईँको के हुँदाखेरि गहन छलफल हुनुपर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुँदाखेरि देशलाई के फाइदा हुन्छ अथवा फाइदा बेफाइदा बढी हुन्छ कि फाइदा बढी हुन्छ त्यसको पनि
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अन्तमा मैले यहाँलाई के सुन्न चाहे भने जस्तो अहिले हाम्रा संवैधानिक अङ्ग र निकायहरू छन् निर्वाचन आयोगले भर्खरै मात्र निर्वाचनको अन्तिम मत परिणाम दिँदै पनि छ विगतदेखि नै निर्वाचन आयोगका काम कारवाहीप्रति कुनै शंका आशंका गर्ने ठाउँ छैन। एक हिसाबले भनियो भने संवैधानिक आयोगका रूपमा यसले आफ्नो कार्य तटस्थ रूपमा गर्दै आएको छ। लोकसेवामाथि पनि विगतदेखि नै प्रश्नहरू छैनन्। यसलाई एउटा निष्पक्ष यो संस्थालाई एउटा निष्पक्ष संस्थाका रूपमा पनि लिँदै आइएको छ। त्यसै गरी मानव अधिकार त हाम्रो क श्रेणीमा विश्वव्यापी रूपमा चाहिँ चित्रित गरिएको अवस्था छ। महालेखा परीक्षकका काम कारवाहीहरूलाई पनि सोही अनुरूप लिने गरिन्छ। अब शक्तिशाली सरकार आउँदै गर्दाखेरि अब विगतमा खास गरी संवैधानिक आयोगहरूमा हुने नियुक्तिका विषयमा प्रश्न उठे पनि कार्य सम्पादनको विषयमा खासै प्रश्न उठिरहेका छैनन्। अहिलेको जनादेशलाई लोकतान्त्रिक संस्थाहरूलाई थप बलियो बनाउनको लागि कसरी उपयोग गर्न सकिन्छ? विगतमा नियुक्तिमा उठेका जुन प्रश्न छन् ती प्रश्नलाई अब कसरी सम्बोधन गर्न सकिन्छ? संवैधानिक निकायहरूको सबलीकरण र सुदृढीकरणका लागि कसरी अगाडि बढ्न सकिन्छ? हामीसँग 1 मात्र समय छ, बताइदिनुहोस्।
1 भन्दाखेरि त अब कानूनका प्रबन्ध भन्दा पनि मान्छेको अन्तर चेतनको प्रस्फुटन आवश्यक हुन्छ भन्नु पर्यो भने तपाईँले भने जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धमा प्रशस्त टिका टिप्पणी र मान्छेले औँला उठाएको छन्। मानव अधिकार आयोगले पनि बेलामा कहिलेकाहीँ बलियो सरकार भएको बेला मानव अधिकार आयोग आफैमा खुम्चेर बसेको कि जस्तो मान्छेलाई लाग्छ। हेर्नुहोस् नलागे पनि होइन, निर्वाचन आयोगमा पनि राजनीतिक हस्तक्षेप छ भन्ने कुरो बौद्धिक समाजले प्रश्न उठाएको छ। कम छ तर छ। त्यस कारणले कमजोर प्रजातन्त्र भएको ठाउँमा हाम्रो जस्तो संसारका कुनै पनि देशमा संवैधानिक निकायमाथि राजनीतिक हस्तक्षेप हुन्छ, प्रभाव पर्छ हामी कहाँ पनि छ। छैन भने चाहिँ त्यो सत्य हुँदैन, छ त्यसलाई घटाउनुपर्छ, घटाउने कुरा दुईवटा कुरा गर्नुपर्छ। पहिलो कुरो चाहिँ राजनीतिक दल र त्यहाँ बस्ने मान्छेहरूको अन्तर चेतनामा चाहिँ त्यो प्रस्फुट हुनुपर्छ, मन्दिरमा प्रवेश गर्दाखेरि जुत्ता बाहिर खुलाएर गए जस्तो त्यस्तो गर्नुपर्छ। दोस्रो कुरो चाहिँ मौजुदा ऐन कानूनमा भएका नियुक्ति र त्यसपछिको कार्यप्रणालीमा चाहिँ बाधाहरूलाई चाहिँ हटाउनुपर्छ। अहिले पनि संवैधानिक आयोगहरूमा नियुक्ति गर्दाखेरि जो संवैधानिक परिषद हामीले बनाएको छौँ, त्यो संवैधानिक परिषद प्रधान न्यायाधीश बाहेक अरू सबै राजनीतिक भएको कारणले
हुन्छ। हाम्रो कार्यक्रमको समय सकिएको छ, हामी कुनै बेला फेरि कुराकानीमा जोडिनेछौ। आजका लागि यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले सरकार गठन, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर संविधान बारेका जानकार संविधानविद हर्क रावलसँग कुराकानी गर्यौं। उहाँ अधिवक्ता तथा नेपाल बार एसोसिएशनमा विगतमा पदाधिकारीको भूमिकामा कार्य गरेको व्यक्ति समेत हुनुहुन्छ। तपाईँको दिन शुभ रहोस्। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। हवस्त, नमस्कार।